أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج اپریل 1981 کی 17 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ حامیم سجدہ کی آیت 25 سے ہو رہا ہے. 41/25. 25ویں آیت تو پچھلے درس میں جس کا آغاز تو ہو گیا تھا، پہلا حصہ اس کا پیش کر دیا تھا اور ساتھ اگلا حصہ آج آ جائے گا. پہلے حصے میں کہا یہ گیا تھا کہ یہ لوگ جو اس قدر مجرمانہ اعمال کے مرتکب ہوتے ہیں، ایک تو یہ ہے کہ ان کی اپنی نیت بھی یہ ہوتی ہے، اپنے مفاد بھی یہ ہوتے ہیں، لیکن اس میں ایک چیز اور ہوتی ہے، ان کے ارد گرد مصاحب اس قسم کے ہوتے ہیں کہ جو ان کے غلط کاموں کو بھی بڑا ہی مزین بنا کر انہیں دکھاتے ہیں کہ سبحان اللہ صاحب کیا کہنے آئے آپ کے، واہ واہ آپ نے پہلی دفعہ تاریخ میں یہ کارنامہ سر انجام دیا. جب سر غلط، اس کے لیے جو لفظ استعمال کیا ہے قرآن نے وہ عجیب چیز ہے. وہ کہتا ہے کہ وہ ان پر اس طرح سے مسلط ہو جاتے ہیں جیسے انڈے کا چھلکا انڈے کے اوپر مسلط ہوتا ہے. ایک ایک تسبیح سے قرآن، میں کہتا ہوں اتنی تاما تسبیح ہے، باہر کی آواز ہی اندر نہیں پہنچ سکتی. یعنی مسلط ہونے کا انداز ملاحظہ فرمائیے. اور واقعی جب ہم سامنے دیکھتے ہیں پرانی تاریخوں کو تو چھوڑ دیجئے، ہم اثر تاریخوں میں بھی جہاں جہاں اس قسم کے لوگ گرد و پیش ہوتے ہیں، باہر کھڑے ہوئے آدمی کو سمجھ میں نہیں آتا کہ صاحب یہ اتنی سی بات ہم چلا رہے ہیں، کہہ رہے ہیں، یہ اس تک پہنچتی نہیں ہے. پھر وہ اندر جو چھلکے کے ٹھنڈا والا ہوتا ہے وہ کچھ دیکھ ہی نہیں سکتا باہر، نہ باہر والوں کی سن سکتا ہے، نہ اندر بیٹھا کچھ باہر دیکھ سکتا ہے. ایک تصویر سے قرآن یہ ساری چیزیں بیان کر گیا کہ یہ کیفیت ہوتی ہے. نام تو ان کا ہوتا ہے، وہ کہتے ہیں ہم سب کچھ جانتے ہیں. احکام نافذ ہوتے ہیں تو ان کے نام سے ہوتے ہیں، ان کی زبان سے ہوتے ہیں. وہ حالانکہ نہ آنکھیں ان کی اپنی ہوتی ہیں، نہ کان اپنے ہوتے ہیں، نہ زبان اپنی ہوتی ہے. وہ تو انڈے کے چھلکے کی طرح جو چھائے ہوئے ان کو چاروں طرف سے محیط ہوتے ہیں، یہ سب کچھ ان کا ہوتا ہے. اور کرتے وہ یہ ہیں کہ ان کے غلط کاموں کو بڑا پرکشش اور مزین بنا کر ان کی دکھاتے ہیں. اور اس طرح یہ چیز بظاہر تو غیر شعوری طور پر، لیکن وہ یہ کہتا ہے کہ یہ سب صاحب شعور و بصیرت لوگ ہوتے ہیں، اس وجہ سے وہ صحیح راستے کے اوپر نہ آتے ہیں، نہ صحیح بات ان کے کان تک پہنچتی ہے. وہ حق علیہم القول فی امم قد خلت من قبلہم من الجن والانس انہم کانوا خاسرین. اور اس طرح سے ہمارا وہ قانون جو شروع سے چلا آ رہا ہے، وہ خواہ شہری آبادیاں ہوں، خواہ جو باہر کے بسنے والے وہ لوگ ہوں، جن اور انس قرآن میں جہاں آتا ہے اس کے معنی یہ ہوتے ہیں. آج تو ہم اس کی اہمیت نہیں جانتے. یہ باہر کے بسنے والے جو لوگ ہیں، معاشرت کی کیفیت ایسی ہو گئی ہے کہ یہ آبادیاں قریباً مل ہی گئی ہیں آپس میں. یعنی آج اگر ہم کہیں کہ گاؤں والوں کی یہ صورت اور شہر والوں کی یہ صورت، تو بات سمجھ میں نہیں آتی. اگر کہ ہمارے بچپن میں ابھی اتنا تھا امتیاز ان دونوں بستیوں کے تمدن اور معاشرت میں کہ ان میں فرق کیا جا سکتا تھا، لیکن اب تو وسائل اور اثر و رسائل کی عامیت سے کچھ فرق ہی نہیں رہا. اصل میں یہ فرق تھا عرب میں تو خاص طور پر دو تین سارے شہر تھے، اور وہ شہر بھی کیا، ہمارے قصبوں جتنے بھی بڑے شہر تھے. مکہ جو ام القرا کہلاتا تھا، وہاں تھا سارے عرب حجاز کے اندر سب سے بڑا مرکزی مقام ان کا جو تھا. اس مرکزی مقام کو اگر آپ دیکھتے تو اس کی کیا تھی، مدینے کی آخر میں آبادی جو نظر آتی ہے 10,000 تھی. تو یہ تین چار شہر تھے سارے، باقی تمام آبادیاں یہ بدوی یا بدو جن کو آپ کہتے ہیں، صحرائی لوگ جو تھے، خانہ بدوش لوگ جو تھے، ان پر مشتمل تھی. اور وہ شہر کے قریب آتے ہی نہیں تھے، سوائے اس کے کہ جیسے ہمارے ہاں بھی یہ ہمارے نئے پودے تو نہیں دیکھے ہو، کگو کوڑے بیچن والیاں ہوتی ہیں، یاد ہے آپ کو ٹوکرا اٹھایا ہوا، یہ وہ جو یہ آبادیاں ہوتی ہیں نا خانہ بدوشوں کی، وہ ان میں سے آیا کرتی تھی. اور شہروں میں یہی آیا کرتی تھی، اور پتہ ہی نہیں ہوتا تھا کہ باقی لوگ ان کے کون ہیں اور کہاں ہیں. یا وہ نٹ آتے تھے، تماشا کرنے کے لیے یا یہ کوڑے والی آتی تھی اور ان کے ساتھ کوئی تعلق شہر والوں کا نہیں ہوتا تھا. ابھی کل کی بات ہے یہ. تو اس زمانے میں اور عرب میں تو حجاز میں تو آج بھی یہ کیفیت ہے. شہر اب بھی اتنے سے تھوڑے سے ہی ہیں, ذرا ان کی آبادیاں تو بڑھ گئی ہیں لیکن ان کی کثرت آبادی کی یہی آراب یا بدو ہیں, صحرائی ہیں, خانہ بدوش جنہیں کہتے ہیں. تو قرآن کی اصطلاح میں یا عربی زبان کے اندر بھی وہ انس کہتے تھے وہ آبادیاں جو شہروں میں ایک دوسرے سے مانوس ہوتی تھی اور جو نگاہوں سے اوجل آبادیاں ہوتی تھی جن کو صحرائی آبادیاں آپ کہتے ہیں ان کو وہ جن کہتے تھے جن کے معنی ہیں جو آنکھوں سے اوجل ہوں. تو اس اعتبار سے قرآن جہاں وہ کہتا ہے وہ دونوں آبادیوں کو ساتھ لے لیتا ہے کہ ان کی بھی یہ کیفیت تھی ان کی بھی یہ کیفیت تھی. یہ نہیں کہ یہ مہذب ہو گئے تھے تو ان کے ہاں کی کچھ چیز بدل گئی تھی اور وہ غیر مہذب رہے تھے. ان باتوں میں سارے اکٹھے ہوتے تھے. انہم کانوا خاسرین, نقصان اٹھاتے تھے. اب اگلی آیت آئی ہے. آج کے میں سمجھتا ہوں کہ مرکزی موضوع یہ ہو سکتی ہے. عجیب چیز آئی ہے. قرآن پیش کرتے تھے نبی اکرم صلی اللہ علیہ وسلم, کہہ نہیں دیا جاتا تھا کہ اس کی مثل تم دس آیتیں بنا کے لے ہو. اگر تم سمجھتے ہو کہ یہ کسی انسان کی فکر کی تخلیق ہے تو تم سارے انسان مل جاؤ یہاں کہیں نہیں. جن جن کو تم دنیا میں سمجھتے ہو کہ تمہارے ساتھی ہو سکتے ہیں اس معاملے میں ان سب کو بلاؤ, مل بیٹھو اور اس کے بعد اس قرآن کی ایسی دس آیتیں بھی بنا کے تم دے. کسی نے یہ چیلنج قبول نہیں کیا. یہ عظمت تھی خود ان کی نگاہوں میں قرآن کی. چیلنج قبول نہیں کیا ان لوگوں نے. یہ نہیں کہ یہ لوگ زبان کے اعتبار سے کچھ گونگے تھے. وہ تو باقی ساری دنیا کو گونگے کہتے تھے. عجم کے معنی گونگے ہیں. عربوں کو اپنی زبان پہ بڑا ناز تھا اور تھی زبان واقعی ایسی جس زبان کو قرآن جیسی کتاب کے لیے منتخب کیا گیا ہو اس کا کیا کہنا ہے. ان کی زبان ایسی تھی اور اس زبان میں بھی پھر وہ لوگ ان کے ہاں جو شاعری ہوتے تھے اس زمانے میں بھی کتابیں لکھنے کا تو رواج ہی نہیں تھا. یہ ریٹن بک جو ہے لکھی ہوئی کتاب عربی زبان کے اندر سب سے پہلی قرآن کریم ہے. یعنی کتاب ہی کوئی نہیں تھی ان کے ہاں اس سے پہلے. اور جب تک یہ امت صحیح پٹڑی پہ رہی قرآن کے سوا کوئی دوسری کتاب ہی نہیں تھی. بعد میں تو کتابیں اور آئی تو پھر یہ سب کچھ یاد ہے بنی امیہ کے زمانے تک کے لیے کوئی کتاب نہیں تھی. باہر آج یہ کتاب یہ پہلی کتاب تھی ان کے ہاں. لیکن شاعر وہ جو تھے ان کی کیفیت یہ تھی کہ وہ زبان میں سند مانے جاتے تھے اور اس میں شبہ نہیں کہ جس بلندی پر ان کی شاعری پہنچی ہوئی تھی اور اس کے بعد بھی اس کی مثال نہیں ملتی شعرائے جاہلیہ کی. تو یہ وہ لوگ تھے کہ جنہیں چیلنج دیا گیا تھا کہ تم جو اپنی زبان پہ اتنے نازا ہو تمہاری زبان میں یہ قرآن نازل ہوا ہے. یہ بڑے سوچنے کی بات ہے عزیزان ایمان کے ان کی زبان میں ایک کتاب پیش کی جا رہی ہے جس زبان میں وہ بہرحال نبی اکرم صلی اللہ علیہ وسلم تو نبوت سے پہلے ان پڑھ تھے 40 سال کا عرصہ قریب, اور وہ لوگ جو ان کے ہاں کے یہ لوگ تھے وہ تو بچپن سے شاعریاں کرتے چلے آتے تھے. ان سب کو چیلنج دیا جاتا ہے کہ تمہاری زبان میں یہ کتاب ہے, تم اس زبان کے اتنے بڑے بڑے مستند فاضل استاد مانے جاتے ہو, تو اگر تم کہتے ہو کہ یہ خدا کی کتاب نہیں اس کی اپنی بنائی ہوئی صلی اللہ علیہ وسلم کتاب ہے تو مشکل کیا ہے اس کا ثبوت. تم بشری اعتبار سے اس سے کہیں زبان کے اعتبار سے بہت آگے ہو, مستند مانے جاتے ہو. ایک دو نہیں سارے اکٹھے ہو جاؤ, جہاں جہاں اور کہیں بھی تمہارے ساتھی ہیں ان کو بھی بلا بھیجو اور سارا قرآن نہیں دس آیتیں اس کی نکل تم کو. آج یہ بات کیا سمجھ میں نہیں آتی. سمجھ میں یوں آتی ہے کہ 23 سال کا عرصہ یہ چیلنج ان کے سامنے رہا. مخالفت وہ اس انتہا تک کہ انہوں نے اپنے سر کٹوا لیے, جانے دے دی. غزوات اور سرایا اگر اکٹھے کیے جائے تو 80 کے قریب بنتی ہیں. ساری عمر ہی ان کی گزر گئی میدان جنگ میں مسلمانوں کے خلاف نبی صلی اللہ علیہ وسلم کے خلاف. تو اگر یہ ہو جاتا تو ان کو وہ 10 آیتیں پیش کرنی کام سے مشکل بات تھی. جو اتنے میں ہی یہ معاملہ حل ہو جاتا, یہ نہیں ہوا. تو گویا وہ اس معاملے میں مقابلے میں آنے میں بے بس ہو گئے. قرآن جو پیش کیے جاتے تھے انہوں نے سوچا کیا کہ کیا کیا جائے. قرآن کا لفظ تو استعمال نہیں کرنا چاہیے اردو زبان کے اعتبار سے, جیسے کہتے ہیں سحر اس کا ایسا تھا कि जिसके कान में ये पड़ जाता था वो मुतासर हो जाता था। अब वो क्या करें, दिन ब दिन इनकी तादाद बढ़ती जाती थी। उन्होंने इनको मार कर पीट कर गरीब करके सारे हर किस्म की सख्तियां करके भी इनको देखनी, इनके ये कुरान की आवाज बुलंद किए चले जाते थे और ये अपना असर किए चली जाती थी। और वो देखते थे कि उनको शिकस्त हो रही है अपने मंसूबे में, वो इसको पकड़ने नहीं देना चाहते थे इस तारीख को। तो आखिर में उन्होंने एक हरबा इस्तेमाल किया, एक स्कीम बनाई। कुरान उसको बताता है कि वो स्कीम क्या है। वकाल लजीना कफरू ला तस्माऊ लिहाजल कुरान वल गौफ फी है लअल्लकुम तगलिबून, कि इन पर गालिब आने की, इनको शिकस्त देने की अब एक ही तदबीर हमारी समझ में आती है और वो ये है कि खुद तो इसे सुनो नहीं और जहां ये आवाज बुलंद हो, बस ये एक लफ्ज है अजीजा ने मन वाला गौ का, सारी बात इसके अंदर आ जाती है। ये लफ्ज जो है जिसे हम उर्दू में कहते हैं ना कि काए काए करने लग जाओ, परिंदों की बोली, और जिस परिंदे की बोली इंसान के मुकाबले में तो सवाल ही नहीं कि उसके मेहमाने होते हैं, तो उर्दू में हमारे यहाँ ये काए काए कहते हैं, ये बिल्कुल वही चीज है जिसको अलगाव कर लगाव यहीं से बात आई हुई है। तो ये परिंदों की बोली या काए काए, जहाँ कुरान की आवाज बुलंद हो शोर मचा दो, काए काए करने लग जाओ, क्योंकि आबादी कसरत उनकी थी तो जाहिर है कि उनकी काए काए तो बहुत जोर शोर से उठती होगी। मानवीय आवाज तो कोई एक शख्स कहता होगा कुछ और वो वहां जमने को भीड़ होगा मुकाबले में, और फिर वो काए काए करने लग जाए, खुद सुनो नहीं और जहां कहीं आवाज बुलंद हो वहां शोर मचा दो, शोर इस किस्म का, ऐसी आवाजें बेमानी बेमतलब आवाजें, शोर मचाना मकसूद था, काए काए करने लग जाओ, खुद सुनो नहीं किसी दूसरे तक आवाज पहुंचने न दो, लअल्लकुम तग़लिबून, इससे कुछ हो सकता है, उम्मीद हो सकती है कि तुम इसके ऊपर गालिब आ जाओ, वरना और तो कोई सूरत है नहीं हमारी समझ में आती। और यही हर बार इस 1300 साल में इस्तेमाल होता रहा कुरान के खिलाफ। कुरान खालिस जहां किसी ने पेश किया उसके मुकाबले में कोई चीज ये लोग नहीं ला सके जो कुरान के मुखालिफ। अब कुरान के मुखालिफ अजीजा ने मन गैर मुस्लिम नहीं थे, उन्होंने इस तरह से शोर नहीं मचाया, बातिल सही गलत सही वो बहरहाल फिर भी आर्गुमेंट के जरिए से सामने आते थे, उनकी मंतिक आप कह सकते हैं कि विशेष थी, लेकिन वो खाली शोर नहीं मचा। ये जो शोर मचने वाली चीज थी ना कि कोई सुनने ना पाए कुरान को, ये इसी बदनसीब कौम का हरबा था जो इसे इस्तेमाल किया, जो वो इस्तेमाल करते थे कि कुरान सुनने ना कोई पाए। माफ रखिए, आपको याद होगा कि जहां कहीं मैं वाली बात आती है मुझे बहुत हिजाब होता है, तामुल होता है उसमें, तब हम ये मेरी कैफियत है, मैं नायरी करता, लेकिन क्या किया जाए, जब सागर और मीना कहे बगैर बात न बनती हो तो गाना पड़ता। मेरी अपनी तारीख, मेरी अपनी जिंदगी जो है वो इसका सबूत है। वैसे तो 50 साल भी हो गए, मुसलसल 40 साल हो गए हैं मुझे कुरान पेश करके, किसी से मैंने लड़ाई नहीं की, किसी से झगड़ा नहीं किया, किसी का कुछ छीना नहीं, किसी से कुछ लिया नहीं, किसी से कुछ मांगा नहीं, कुरान खालिस पेश करता चला आ रहा हूँ। आज तक किसी ने भी कुरान के रूह से मेरी किसी बात की तर्दीद नहीं की, कर ही नहीं सकते, ये असर किए चली जा रही। तन्हा एक शख्स बिला वसायल बिला साजो जराब तन्हा एक आवाज बुलंद करता है, मुकाबले में आप ये देखिए इनकी तादाद ही आप जरा मुलाहजा करते, कोई जवाब आज तक इन लोगों में से किसी ने नहीं दिया कुरान की रूह से। पहली बात तो ये कही ला तस्मऊ लिहाज़ल कुरान, ताकीद है अपने लोगों को कि इसके करीब न जाना, इन्होंने लिखा हुआ ये कि ये तो साहिर है, एक दफा भी कान में किसी की इसकी आवाज पड़ जाती है पता नहीं ये क्या करता है, ये उसी का हो, वो उसी का हो जाता है। वही जो चीज उनको डर था ना इस कुरान से, कि जिसके कान में ये बात पड़ गई वो इससे मुतासर हो जाएगा। पहला ये है कि किसी को सुनने न दो कुरान, मुसलसल ताकीद इनके यहाँ होती है, उसके दर्श में ना जाना, उसकी बात ना सुनना, वो तो साहिर है, हमने देखा है जैसे लोग बड़े दीदी लोग भी वहां गए और वहां जाके पता नहीं वो क्या करता है। वो नहीं कुछ करता, वो जो कहता है वो कुछ कर जाता है, खुदा की बात कुछ कर जाती है। परवेश का हल क्या बात करेगा और क्या जुबान करेगा। कहा जाता है कि तदुए इस्लाम को हाथ ना लगाना, ईमान जाता रहेगा। क्या बात है उस ईमान की, सुभान अल्लाह। ये नीचे हाथ लगाने से वो ईमान चला गया, करंट मारता है तदुए इस्लाम। बड़ी ताकीद है ये। मैंने अच्छे अच्छे पढ़े लिखे एजुकेटेड दानिशवरों को सुना जिन्होंने कहा यार परवेश साहब आते हैं, बात सुनोगे साहब हम नहीं जाते। बड़े बड़े चोटी के दानिशवरों की बात कर रहा हूँ। क्यों साहब, क्या उसकी क्या बात है, वो तो पता नहीं क्या इस्लाम फैला रहा है। कहते तीन वक्त की नमाजें पढ़ो, नौ वक्त के रोजे रखो, उर्दू जबान में नमाज पढ़ो, ये सारा कुछ। साहब उनसे कहा साहब आपने कहीं ये चीज पढ़ी है, कहने लगे लाहौल वाला उनके दिखे हुए को पढ़ना तो एक तरफ रहा, उसको वो कहते हैं हाथ लगाओ तो ईमान चला जाता, तो मैं क्यों पढ़ू। सुना है कभी जाके उसके दर्श में, कहने लगे सुन के आदमी मुसलमान वापस कैसे आ सकता है, मैं इतना बड़ा रिस्क कैसे ले सकता हूँ। ठीक है जी, ये भी रिस्क ना लीजिए। पढ़ा कहीं नहीं, सुना कहीं नहीं, शायद उनसे मिलके पूछा भी है, कहने लगे मैं तो इस मरदूद की शक्ल भी देखना चाहता हूँ। फिर सब कुछ आपसे मुआफ फरमाइएगा, कोई सही आती है। कुरान ने कहा है शयातीन भी सही किया करते हैं। यानी आपको ये चीजें कैसे मालूम होगी जिन धड़ल्ले से आप कह रहे हैं कि वो तीन नमाजे नौ रोजे उर्दू में जुबान कहता है, ना मिले, ना उससे बात सुनी, ना दर्श में गए, ना किताब पढ़ी, ना तुलू इस्लाम को देखा, तो मालूम कैसे होगा। क्या सारी दुनिया कहती है अजीजा ने, मैं मुझे ही नहीं, मेरे अजीजों को भी जो उनसे बात करते हैं, आज तक कोई ऐसा शख्स नहीं मिला जिसने कहा हो कि हाँ सर मैंने बराह रास्त उससे पूछा है या मैंने किताब ये पढ़ा है उसका हिसाब। लेकिन ताकीद हो रही है ला तस्मऊ लिहाज अल-कुरान, परवेज की ना सुनो। परवेज क्या है, कुरान की बात मत सुनो, ईमान चला जाता है। मैंने अर्ज किया 40 साल का ये मुसलसल तजुर्बा मेरी जात का नहीं, आप आबाद भी जो जानते हैं, जितने अरसे जिसे भी आप जानते हैं, जो भी इस किस्म का कोई इल्जाम धरता है आप उससे पूछ के देख लीजिए कि सुना है कभी आपने, कभी नहीं। ला तस्मो लिहाज अल-कुरान, सुनो नहीं। अब अगली बात यह है कि खुद तो सुनो नहीं, और जहां उसकी बात जो है कहीं बाहर आए तो करो क्या, अलगो भी काहे काहे करनी शुरू कर दो, शोर मचाना शुरू कर दो। शोर मचाने के लिए इनके पास ज़राए इब्लाग ऐसे हैं, किसी हुकूमत के पास दुनिया में ऐसे ज़राए इब्लाग नहीं है। बिल्कुल ताज़ा बात आप उससे आप अंदाजा लगा लीजिएगा कि कुरान की बात कहाँ तक होती है। जो ये कहता है उसके लिए अलगौफी ये कैसे होता है, काहे काहे, और इनके पास ज़राए कितने। ये आजकल रिज्म का एक सवाल आप लोगों ने सुना होगा, बहुत आम हो रहा है। संग तारी की सजा जना की रजम उसे कहा जाता है। मुझे इस रजम या जो अदालत ने फैसला लिया है मैं उसके मुतालिक कुछ नहीं कह सकता, क्योंकि मालूम हुआ है कि उसके खिलाफ अपील की गई है सुप्रीम कोर्ट में। तो ये कानून है कि जब कोई मामला अदालत में जेर समात या जेर बास हो तो उस फैसले के मुतालिक जिसके खिलाफ अपील हो उसके मुतालिक कुछ नहीं कहा जा सकता। तो इसलिए उसके मुतालिक तो मैं नहीं ये कहूँगा, मैं सिर्फ इतनी सी बात कहूँगा कि कुरान के मुतालिक क्या किया जा रहा है, ये क्या कहा जा रहा है, उसकी मुखालफत हो रही है। और ये अजीब बात है, एक दफा अल्लामा असलम जराजपुरी रहमा उन्होंने ये कहा था, मुझे अब तक उनका फिक्रा याद है। देर की बात है तकसीम से पहले की, ये हिंदुस्तान की पार्लियामेंट में एक हिंदू ने, शारदा उसका नाम था, एक बिल पेश किया था कि नाबालिगों की शादी जो है कानूनन नाजायज करार दी जाए। खुश हुए थे हिंदुओं के हाँ तो पैदाइश से भी पहले शादियां कर दिया करते हैं, इसलिए कि वो कहते हैं कि ये जो है ये तो पहले ब्रह्मा ने वहां किया हुआ होता है, यहाँ तो यही रस्में पूरी करनी होती है। तो वह उनके यहाँ ये सूरत थी, इसलिए उस शारदा ने ये बिल पेश किया था। हमें खुशी थी कि ये तो कुरान के मुताबिक इस्लाम के मुताबिक है, नाबालिग की शादी जाए ही नहीं कुरान के रूप से, तो बहुत खुशी। لیکن سارے ہندوستان کے جتنے علماء کرام تھے سب نے اس کی مخالفت کی اور یہ معذر نامہ بھیجا وائسرا کے حضور کہ آپ اگر اس بل کو منظور کریں بھی تو اس کا اطلاق مسلمانوں پہ نہیں ہو سکتا، یہ ان کے مذہب کے خلاف ہوگا. مجھے یاد ہے کرول باغ میں رہتے تھے، علامہ جامعہ ملیہ میں پروفیسر تھے، میں بھی ان کے ہاں ہی رہتا تھا، قرآن پڑھتا تھا. مولانا محمد علی جوہر کا نام آپ نے سنا ہوگا، آکسن آکسفورڈ کے، اور وہ صرف آکسفورڈ سے ڈگری لے کے آیا ہوا وہ شخص نہیں تھا، کیفیت یہ تھی ان کی اور کچھ نہیں، تو انگلش انگریزی زبان کی جو کامریڈ اخبار نکالتے تھے، مجھے معلوم ہے میں تو سیکرٹریٹ میں ہوتا تھا اس زمانے کے اندر، یعنی وائسرائے اور وائسرانی وہ دونوں اپنی اپنی کاپی الگ منگاتے تھے، کیونکہ جھگڑا ہو جاتا تھا کہ کاپی آتی تھی اگر وہ پہلے وائسرا نے لے لیا تو یہ کہتی تھی میں انتظار نہیں کر سکتی اتنا عرصہ، تو وہاں فیصلہ یہ تھا کہ تو دو کاپیاں جاتی تھی. اس پائے کا یہ شخص موجود تھا، لیڈر جتنا بڑا تھا وہ بھی معلوم ہے آپ کو، آکسفورڈ کا یہ ایم اے تھا. اور یہ جو مہم تھی کہ مسلمانوں کے اوپر اس بل کا اطلاق نہ ہو، اس کو لیڈ کرتے تھے مولانا محمد علی جوہر، اور کروز باغ کے جامعہ ملیہ میں ان کا تھا ہیڈ کوارٹر، ہمارے سامنے ہوتا تھا. تو مہم یوں تھی، اعلان کیا ہوا تھا کہ لوگ اپنے بچے اور بچیوں کو لائیں اور ان کا یہاں نکاح پڑھایا جائے، گود میں اٹھا کے لوگ لاتے تھے. مولانا محمد علی جوہر آسن اور کانگریس کے لیڈر، اتنے بڑے وہ لیڈر وہ، اور انہوں نے ساتھ وہ کیونکہ بہت کثرت سے لوگ آتے تھے نا، تو وہ یہاں 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 وہ مولوی صاحب بیٹھے ہوئے ہوتے تھے، چھ مہینے کے بچوں کو وہ گود میں اٹھا کے لاتے تھے اور یہ ان کے نکاح پڑھتے تھے، یہ ان کی دوائی. تو انہوں نے آخر فیصلہ کیا کہ وائسرا کے پاس ڈیپوٹیشن ایک لے کے جانا چاہیے. تو اس دن مجھے یاد ہے کہ یہ ڈیپوٹیشن میں یہ علماء کرام تمام ہندوستان کے یہ وہاں سے نکلے تھے اور جا رہے تھے، وہ ان کو لیڈ کر رہے تھے، تو ہم بیٹھے دیکھ رہے تھے ان کو اپنے گھر سے. تو مولانا اور بات تو چھوڑ دیجیے کیا کہا تھا، انہوں نے ایک بات کہی، کہنے کے عزیزم تم تاریخ میں دیکھو گے کہ ہمارے ہاں سے یہ جتنے علماء کرام ہیں کبھی کسی بات پہ متفق نہیں ہوئے، لیکن کبھی ان سب کا اتفاق ہوا ہے تو ہمیشہ باطل پہ ہوا. آج یہ سارے متفق طور پہ جا رہے ہیں ایک ایسی بات کہنے کے لیے جو قرآن کے قطن خلاف ہے، اس میں تو سب متفق ہیں. ہاں قرآن کی بات جب بھی تم کہو گے، یہ بات نہیں ہے کہ حق کے اوپر یہ کبھی متفق ہو جائیں گے، اس کے خلاف متفق ہو. یہ جو چیز آج آئی ہوئی ہے اس پہ سب متفق ہیں، قرآن کے خلاف. قرآن کریم نے بنص صریح یہ دیا ہوا ہے کہ زانی مرد زانی عورت ان کی سزا 100 درے ہے، 100 کوڑے جلدتن کسی کو کہتے ہیں، یہ بنص صریح ہے قرآن کے اندر. سورہ نور کی دوسری آیت ہی یہ ہے، ایک ہی جگہ یہ ہے سزا، انہیں الفاظ کے اندر ہے جس کا دوسرا ترجمہ نہیں ہو سکتا. ان کے یہاں کہا جاتا ہے کہ یہ جو سزا ہے یہ غیر شادی شدہ مرد اور عورت کے متعلق ہے، قرآن میں کہیں نہیں کہا کہ یہ غیر شادی، الزانی والزانیہ والاغلام کے ساتھ ہے، جس کے معنی ہوتا ہے ہر کیٹیگری کا اس میں آ جاتا ہے، زبان کے اعتبار سے بھی ان کی سزا یہ ہے. تو بات ختم ہو گئی، حسر ہے، قرآن نے ایک ہی جگہ کہا ہے، ان الفاظ میں کہا ہے، واضح ہے. یہ بھی نہیں کہ اس کے جو معنی کچھ اور کرتے ہیں وہ معنی یہ بھی کرتے ہیں، کہتے ہیں لیکن نہیں، یہ جو یہاں لکھا ہے نا ازانی ازانی یہ غیر شادی شدہ کے لیے، اور شادی شدہ کے لیے سنسار کہا، یہی چیز آج تک کہی جا رہی ہے. بہت اچھے، کوئی سمجھے کوئی اٹھا کے دیکھیے آج کل جو مخالفت ان کی ہو رہی ہے، یہ تمام اخباریں ان کی جو مذہب والی ہیں وہ آتی ہیں میرے پاس، شروع کیا ہوا ہوتا ہے کہ دیکھیے نا کہ اس عدالت نے ایک فیصلہ کیا قرآن کے خلاف، حدیث کے خلاف، اجماع امت کے خلاف، قیاس کے خلاف، فقہ کے خلاف، باقی سب خلاف تو ہوا، اس میں لکھا ہوتا ہے قرآن کے خلاف. अल्लाह कुरान ने तो बनासे शरीफ में लिखा हुआ है सौ सौ सूरे, कोई दूसरी आयत नहीं है, तो वो कुरान के खिलाफ कैसे? कुरान दरमियान में जो आई बात, मैं सिर्फ इतनी सी बात कहूंगा कि कुरान के खिलाफ कैसे, ये जो अलगाव उन्होंने कहा है ना कि इतना शोर मचाओ कि आवाज दूसरे की सुनना पड़े, एक तुल्य इस्लाम है सिर्फ बेचारा, और हर एक में उसमें ये लिखा हुआ होता है कि ये जज भी इससे मुतासर है, वो है वो भी इससे वो शहर किया हुआ है, ये एक बेचारा इसके पास कोई नींद ही नहीं है, गरीब के पास एक ये पर्चा महीने के बाद निकलता है, वो ये कह रहे हैं कि ये सारे जितने हैं ये सारे उस एक से तो मुतासर है, हम जो करोड़ों हैं हमसे मुतासर नहीं है, उनको खतरा पैदा हो रहा है कि सब हो चले हैं उस बुते काफर अदा के साथ रह जाएंगे रसूल ही बस हम खुदा के साथ उस बेचारे जज्बात के लिए वो कह रहे हो हमने तो कभी उनकी शक्ल नहीं देखी, हमने तो कभी कोई चीज पड़ी भी नहीं, क्या लगे नहीं देखी है या नहीं देखी हो तुम परवेज, मुहिम किस तरह से जारी होती है, उसके बाद ये ऐलान उनकी तरफ से हो गया कि अगला पिछला जो जुमा चला गया है, आज के जुमे में का मुझे पता नहीं, पिछले जुमे में कि हर मस्जिद में खुतबे का मौजू ये हो और इसकी तरदीद की जाए और इनको फिर बकौल उनके वही की गालियां दी जाए हर मस्जिद में। अब सोच लीजिए आप सारे पाकिस्तान के गांव में भी अब एक मस्जिद नहीं होती, कई मस्जिदें होती, और इसमें क्योंकि ये मुत्तफिक हैं इसलिए ये नहीं कि ये अहले हदीस की मस्जिद है उसमें ये होगा और अहले फिका की मस्जिद है उसमें ये होगा, ना ही इसमें तो मुत्तफिक है ना, आप सोचिए कि सारे मुल्क की हर मस्जिद के अंदर एक वक्त में खुतबा जो हो उसमें ये मौजू हो, किसी बड़ी से बड़ी सल्तनत को भी ऐसा जाल पब्लिसिटी का मिल सकता है दुनिया में, एक पैसा खरीदना हो सोचिए, ना कोई कॉन्फ्रेंस मुनाकद करनी, ना कोई इश्तेहार देना, ना कोई वीडियो देना, कुछ नहीं, जरूरत ही नहीं, सारे मसाले शोर मचाया। मैंने अर्ज किया है कि मेरा इस वक्त जो मौजू है वो सिर्फ कुरान तक है, तो अगर ये दरमियान में ये ना लाए ना कि कुरान, मैं बात ही ना करूँ, ठीक है आप समा दीजिए कि सब रवायात में आया है, फिका में आया है, कयास की रूह से ऐसा है, इश्तिहाद की रूह से ऐसा है, इजमाए उम्मत वो कहते हैं कि ये मुतवातर चला आ रहा है, तो ठीक है इसको आप दीन समझिए, मुझे इससे ताल्लुक नहीं है, लिखा है कुरान में भी है। अब वहां ये बात हुई कि साहब ये कुरान जो हमारे सामने है या आपके भी पास है उसमें तो ये है नहीं, मैं यही बात सुनाने वाला हूँ जरा गौर से सुन लीजिए, क्योंकि आपसे भी कहीं बात होगी या आप सुनेंगे, मैं एक अर्ज कर दूं बात, कभी किसी से झगड़ा ना कीजिए इन मामला के अंदर, इसलिए कि इनके पास आर्गुमेंट या दलील नहीं कोई होती, जिसके पास दलील नहीं होती फिर वो फसाद करता, उन्होंने कहा था ना अल्लाह तुम तगलबू, गालिब आने का तरीका एक ही है, तो अगर आपकी किसी बात के ये उनका तरीका नाकाम रह जाता है तो फिर तो फसाद होता है ना, बिल्कुल ना कीजिएगा किसी से झगड़ा। आपकी मालूमात के लिए अर्ज करता हूँ कि जब ये कहते हैं कि कुरान में भी ये है तो इस कुरान में तो ये है ना, तो कहाँ है फिर, सुनिए अजीजा ने मान लेजा सख्त होके रह जाता है, कहा कुरान में ये आयत तो थी अब नहीं है, और जो अब नहीं है वो ही हमारी सनद है, अल इत्तकान बहुत इनकी मुस्तनद किताब रवायत है उसके अंदर, अगर वो उनका मतन पढ़ने की जरूरत नहीं है, अरबी जुबान के अंदर है, जिसका जी चाहे देख भी ले, उसका तर्जुमा भी है, असल अरबी जुबान की अलिफ्तान दूसरी जिल्द है, उसकी 25वां सफा है, उर्दू में तर्जुमा हो चुका हुआ है, उर्दू का तर्जुमा उसका 74 सितम्बर है, उसका दूसरी जिल्द हजरत वेर बिन उबैद से रवायत है सहाबा कि मुझसे हजरत उबैद बिन काब ने पूछा, एक सहाबी ने दूसरे सहाबी से पूछा कि तुम जानते हो कि सूरह अहज़ाब में कितनी आयात थी, सूरह अहज़ाब 33वीं सूरत है कुरान मजीद में, मज कितनी थी सूरह अहज़ाब के अंदर, वो बताते हैं कि वो आयत थी तो कितनी थी, तो मैंने कहा ये 72-73 सूरह अहज़ाब में मौजूद है, उसने यही आयात है 33वीं सूरत थी आप भी देख लीजिए, उन्होंने कहा नहीं, दो सहाबी ये आपस में गुफ्तगू कर रहे हैं, तुम्हें पता सूरह अज़ाब में कितनी आयतें हैं? सूरह यही बात करते हैं। कहने के नहीं, सूरह अज़ाब में सूरह बकरा जितनी आयात थी यानी 286 थी इसके अंदर आयात। कहा अब तो उसमें बहत्तर ही है। कहने के हाँ अब इतनी है। कहने के बाकी क्या होगी? कहने लगे बाकियों को छोड़िए, उसी में तो ये आयत थी रजम वाली जो थी, एक आयत ये भी थी रजम की थी जिसकी हम तलावत किया करते थे जी। मैंने पूछा कि आयत रजम क्या थी, तो उसमें जो लफ्ज आते हैं ना यानी अजीब तमाशा है, उसमें ये नहीं होता कि शादीशुदा मर्द या शादीशुदा औरत, उसमें जो अल्फाज है ना वो अल्फाज है अशेख वल शेखत, बूढ़ा मर्द और बूढ़ी औरत, अल्फाज उसमें भी ये हैं उस रवायत के अंदर भी कि वो जो सूरह रजम हुआ करती थी ना आयत रजम सूरह अज़ाब में, उसमें ये लिखा हुआ था कि बूढ़ा मर्द और बूढ़ी औरत जब ये जना से मुर्तकिब हो तो उन्हें संसार किया जाए। अब उससे फिर ये ले आते हैं कि नहीं ये जो बूढ़ा मर्द बूढ़ी औरत, इससे मुराद है शादीशुदा मर्द या शादीशुदा औरत, जो है फर्ज कर लिया गया कि हर बूढ़ा मर्द और हर बूढ़ी औरत शादीशुदा ही होती। यानी अल्फाज अरबी जुबान के ये हैं, एक मुक्तदी अरबी जुबान का भी जानता है कि ये शेख और शेखत किसको कहते हैं, बूढ़े वो इसका तर्जमा बूढ़ा मर्द और बूढ़ी औरत किया जाता है। कहते नहीं ये शादीशुदा से निकलना चाहिए। अच्छा जी, क्या ये आयत मौजूद थी सूरह अज़ाब के अंदर, हम इसकी तलावत किया करते थे? उन्होंने कहा कि अब तो वो है नहीं। कहने जी कि ठीक है। उन्होंने कहा कि भाई कोई तहकीक भी इसके लिए कही है तो बहुत बड़ी चीज है जो इल्जाम की आप कह रहे हैं कि कुरान में, यानी वो तो छोड़ो कि 286 में से 286 में से बहत्तर ही रह गई, वो बाकी 286 या 72 इतनी बाकी रह गई जी 200 जी 214 के मुतल्लिक बात हो रही थी। उन्होंने कहा कि उसको तो छोड़ो, तुम ये जो आया है रजम कहते हो बड़ी मशहूर थी, वो तो कोई तहकीक भी फिर की किसी ने हमने से कि ये आयते कहीं कहाँ गई और ये आए थे रजम के मुतल्लिक? उन्होंने कहा बाकी छोड़ो, आए थे रजम के मुतल्लिक तहकीक कर ली थी। ये कहा कि जब कुरान मुरतब करने लगे, ईज़ान-ए-ईमान इस कुरान के मुतल्लिक गुफ्तगू हो रही है जिसके मुतल्लिक अल्लाह ताला कहता है कि नहनु नज़्ज़लना ज़िक्रा व इन्ना लहू लहाफ़िज़ून, हमने इसे नाजल किया, हम इसकी हिफाजत के जिम्मेदार हैं। ईमान हमारा ये है कि ये मुकम्मल है। तमत कलेमा को रद्द देगा सिद्दतों का आदलन दावो बदला ने कलेमा थे मुकम्मल गैर मुतबदल हाथ माफूज। दुनिया के सामने हम तहदी से ये बात पेश करते हैं कि एक ही किताब इस आसमान के नीचे आसमानी किताब ऐसी है, ये मजहबी किताब है जिसमें कोई तारीफ नहीं है, जेर जबर का फर्क नहीं है इसके अंदर, हम तहदी से पेश करते हैं। ये यूरोप के बड़े बड़े मुहक्कीन अपनी तहकीकात के बाद इसकी तायीद करते हैं कि इसमें फिर वाकई एक जेर जबर का फर्क नहीं आया। यहाँ ये है कि जब मुरतम करने लगे कुरान को तो उसने ये देखा कि ये तो बड़ी अहम आयत थी आया रजम, ये कहाँ गई? चलो भाई ढूंढे। ढूंढते ढूंढते ये इब्ने माजा, ये हदीस की सुन्नियों के हदीस की जो 6 किताबें हैं जिनको सहाया सित्ता कहते हैं, सही तरीन 6 किताबें, उनमें एक इब्ने माजा भी है, सही तरीन किताबें हदीस की, उस इब्ने माजा के अंदर ये रवायत हदीस मौजूद है कि हम लोग ढूंढते ढूंढते हजरत आयशा की खिदमत में हाजिर हुए तो उन्होंने फरमाया कि मेरे बच्चों आया है रजम और एक और आयत थी, बच्चे को किस उम्र तक दूध पिलाना चाहिए, रजाअत उसको कहते हैं। दूसरी बात उन्होंने ये भी कही थी, हम आया रजम की बात कर, आया रजम और रजायत कबीर एक सहीफा में थी जो मेरे तख्त के नीचे था। अजीज की सही तरी किताब इब्ने माजा में हजरत आयशा रजी अल्लाह ताला अन्हा की जुबान से रवायत है कि वो थी, पता नहीं वो खजूर के पट्टे के ऊपर आमतौर पर वो लिखी सहीफा ही लिखते हैं, वो मेरे तख्त के नीचे थे। जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वफात हुई तो हम लोग इस हादसे में मशगूल हो गए, इतने में घर की पालतू बकरी अंदर घुस गई और उस सहीफे को खा गई। बच्चों अब तुम उस आयत को कहाँ पाओगे? वो हम शादी की वो पढ़ करते थे याद है कि आरा गाँव कुर्द गावरा शराब कुर्द वो जो चीज थी उसको गाय का आगे गाय को कताब दे गए तो अवतार मिले वो ये फरमा रही है। यानी वो ये सारी आयतें एक ही कोई पत्ता था जिसके ऊपर लिखी हुई थी सारी उम्मत में, किसी दूसरी जगह किसी के पास नहीं थी, वहां ही थी। वहां वो बकरी आई वो खा गई। अजीजा ने मैं एक लफ्ज अपनी तरफ से नहीं कह रहा, हवाले मौजूद है। ये जो दावा है ना कि कुरान के खिलाफ है, मैं इतनी सी बात सिर्फ कह रहा हूँ आपसे कि वो सूरह आज़ाब में जो आयत थी न रही, उसमें नहीं है। कुरान मुरतब करने लगे तो तलाश हुई तो गोया ऐसा हुआ कि जब मुरतब करने लगे तो ऐसी थी सूरतें जिसमें बाद आयतें नहीं थी। ये तो इतिहास से बड़ी मशहूर थी ना आयत, इसकी तलाश हुई उसके मुताबिक पता चला कि वो पत्ते पे लिखी हुई थी, उस पत्ते को बकरी खा गई। उसके बाद तफसीर में लिखा, तफसीर कबीर इमाम राज़ी की बड़ी मशहूर तफसीर है, उसमें मजीद तफसीर है कि हजरत उमर रज़ी अल्लाह अन्हु ने कहा कि हम खुद तलावत करते थे रसूलुल्लाह के जमाने में और हम रजम भी किया करते थे। तो उनसे कहा बाकी साहबा ने कि जब कैफियत ये थी कि आप कुरान में इसकी तलावत करते थे, इसके ऊपर अमल भी किया करते थे, तो आज उस कुरान में अगर ये आयत यूं नहीं आई तो आप तो खुद बाइस्तदार है। गालबन उनके जमाने खिलाफत की बात ये होगी कि आप खुद बाइस्तदार है, कुरान की बात है, आप खुद उसकी शहादत देते हैं कि आप खुद तलावत किया करते थे। साहबा मौजूद है वो कहते हैं कि ठीक है तलावत किया करते थे, इसके मुताबिक अमल भी किया करते थे, तो आप कुरान में इसको फिर दाखिल क्यों नहीं कर देते? कुरान नाकिस रहा जा रहा है। तफसीर कबीर 32वीं जिल्द है उसकी, बड़ी जखीम किताब है इमाम राज़ी की तफसीर कबीर। उसमें लिखा है कि हज़रत उमर ने फरमाया कि मैं इस आयत को कुरान में जरूर दर्ज कर देता, लेकिन डरता हूँ कि लोग कहेंगे कि उमर ने खामखा कुरान में इजाफा कर दिया। डरता हूँ लोग कहेंगे उमर जाने मान, आप सुन रहे हैं जो मैं कह रहा हूँ, अभी आप कैसे सुन रहे हैं? उन्होंने कहा फिर कि फिर इसकी तामील कैसे की जाए? आप कहते हैं ये आयत थी खुदा का हुक्म था तो क्या करें क्या? आपने फरमाया कि हम इस आयत को कुरान में तो दर्ज नहीं करेंगे लेकिन तामील इसकी करते रहेंगे। गोया आपके कुरान में बकौल इन रवायात के ऐसी आयतें भी हैं जो कुरान में मौजूद तो नहीं है, अमल उसके मुताबिक होगा। और इसके बरक्स भी मैं बता दूं दूसरा अकीदा, दूसरा अकीदा ये है कि कुरान में सैकड़ों आयात ऐसी हैं कि जो आयात तो मौजूद हैं उनका हुक्म मंजूर हो गया हुआ है। क्या बात है इस कुरान की, माज़ल्ला सैकड़ों आयात, जब पहली दफा इसको नासुख व मंसूख का अकीदा कहते हैं, जब पहली दफा ये आया है तो 500 आयात हुक्म की कुरान में से गिनाई गई थी कि आयात तो कुरान में मौजूद है उनका हुक्म मंसूख है। भी वो फिर कुरान में रहने क्यों दी अल्लाह ताला ने जिनका हुक्म मंसूख था? यानी वो तलावत से सवाब तो होता है ना, हाँ यानी सादा सवाब ना कट गया किस तरह? जी जाने मन क्या सुन रहे, क्या फिर कमीशन बैठाएंगे आप ये देखने के लिए कि ये उम्मत कितनी जलील और खार क्यों है? खुदा बड़ा गजूर है इस मामले के अंदर। मेरी किसी किताब के मुतल्लिक कोई ऐसा करे तो अपनी अदालत का मुकदमा कर दूं उसके ऊपर, वो बड़ा गजूर, वो गजूर। और कुरान करीम में जो है कि वो रसूल कहेंगे वकाल रसूल खुदूस से खुदा से ये फरियाद करेंगे या कि ये मेरी वो कौम है जिसने इस कुरान के साथ ये तो याद करेंगे क्या? छोड़ देगा जी। बहुत अच्छा, अब आगे पूछा गया कि ये जो संसार करने वाली बात है ये तो कुछ इसी नजर यहूदियों में ये थी सजा, कहा कि इसकी तो कुछ इल्लत समझ में नहीं आती। कहते हैं ना कि कुरान में दलाइल भी हैं और कहते हैं ये दीन फितरत है इस्लाम जो। अच्छा जी, कभी किसी से पूछिए आप कि इसके कुछ माने भी हैं? ये दीन फितर जो आप कहते हैं कि ये क्या है, फिर बताते हैं, कहते हैं बताते हैं यही आया रजम में बताते हैं। बुखारी शरीफ तो आपको मालूम है ना कि वो 6 में से भी सबसे ऊपर असहल कुछ बाद किताब بخاری کا تو نام آتے ہی آپ کو معلوم ہے ان کی شہرت ایسی ہے کہ سارے جن سے آتے ہیں. بخاری شریف میں ایک باب ہے باب الجاہلیہ, میں ریفرنس اس لیے دے رہا ہوں کہ آپ کو یہ معلوم ہو جائے. یہ اردو کا ترجمہ اگر کہیں سے آپ لیں گے تو اس کی دوسری جلد میں 261 صفحہ ہے جس کے اوپر یہ چیز موجود ہے. سنیے یہ فطرت کے کیسے مطابق ہے رجم سنسار کا. اس بخاری شریف میں یہ روایت ہے وہ تو موجود ہے بخاری شریف, ایام الجاہلیہ باب ہے اس کا جس کے اندر ہے. حضرت عمر بن میمون سے روایت ہے جو ایک صحابی ہیں کہ زمانہ جاہلیت میں میں نے ایک بندریا کو دیکھا جس نے زنا کا ارتکاب کیا تھا, یعنی حیوانات میں زنا کا ارتکاب, اس نے زنا کا ارتکاب کیا تھا. سب بندر اس کے گرد جمع ہو گئے اور اسے سنسار کیا اور میں نے بھی ان کے ساتھ پتھر مارا. انہوں نے کہا کہ دین فطر ہو گیا نا ثابت. بخاری شریف کی روایت. مولانا محمد اسماعیل مرحوم جو امیر تھے جمعیت مرکزی جمعیت اہل حدیث کے گجرانوالے میں رہتے تھے, انہوں نے لکھا ہے کہ بخاری اور مسلم کی کسی ایک حدیث کا انکار بھی انسان کو اسلام کے دائرے سے خارج کر دیتا ہے. تو خدا کے لیے کہیں یہ نہ اس سے انکار کر دیجیے گا آپ. جا کر یہ ہے بخاری اور مسلم کی حدیثوں کے متعلق یہ حدیث بخاری کی ہے. جس طرح قرآن کی تفسیریں لکھی جاتی ہیں نا, حدیث کی کتابوں کی تشریح بھی لکھی جاتی ہے. وہ روایت یا حدیث چھوٹی سی ہوتی ہے, پھر اس کی وہ تفسیر یا تشریح کی جاتی ہے. بخاری کی بہترین مستند ان کے نزدیک جو تفسیر ہے وہ ہے فتح الباری, امام حجر ابن حجر اسقلانی ان کی وہ ہے فتح الباری. فتح الباری کی جو شرح بخاری ہے ساتویں جلد ہے اس کی اور صفحہ ہے 121. یہ جو حدیث یا روایت جو ہے ابھی عمر میمون کی, اس کی شرح میں وہ فرماتے ہیں کہ حضرت عمر بن میمون فرماتے ہیں, اب اس کی تشریح آئی ہے. بات تو انہوں نے یہ کہی تھی نا کہ میں نے جنگل میں دیکھا تھا کہ ایک بندریا جیسے اس نے گنا کیا تھا تو اور بندر اس کو سنسار کر رہے تھے, میں نے بھی پتھر مارے تھے. اس واقعے کی اب مزید تفصیلات ہیں جو اس شرح کے اندر ہیں کہ انہوں نے یہ کہا کہ میں ایک دفعہ یمن میں اپنے ہاں کی بکریاں کرا رہا تھا. میں اپنی بیٹیوں بہنوں سے تھوڑی سی بات رکھ جاتا ہوں, الفاظ کچھ ایسے آتے ہیں جنہیں ایسی مجلس میں کہنا نہیں چاہیے لیکن روایت کے الفاظ ہیں, اگر ان کو مس کر دوں گا تو الزام عائد ہو جائے گا کہ تعریف کرتا ہے یہ اسی. میں تعریف نہیں کر سکتا. میں بکریاں چلا رہا تھا اور ایک اونچی جگہ پر کھڑا تھا, کیا دیکھتا ہوں ایک بندر اور بندریا کو بندریا کو ساتھ لیے ہوئے آیا اور اس کے ہاتھ کو اپنے سر کے نیچے رکھ کر سو گیا. اس کے بعد اس پہلے بندر کے مقابلے میں نسبتاً کم عمر کا بندر آیا, اس نے بندریا کو آنکھ ماری تو اس نے آہستہ سے بندر کے سر کے نیچے سے اپنا ہاتھ کھینچ لیا اور اس دوسرے نوجوان بندر کے پیچھے چل پڑی. اس بندر نے اس کے ساتھ مباشرت کی جسے میں نے خود اپنی آنکھوں سے دیکھا, یہ رواج کر رہے ہیں صحابی جو بھی. پھر وہ لوٹی اور پہلے بندر کے سر کے نیچے آہستہ سے اپنا ہاتھ دینے لگی لیکن وہ گھبرا کر جاگ اٹھا اور اس نے کچھ محسوس کر دیا. چنانچہ اس نے بندریا کو سونگا تو سارا معاملہ سمجھ میں آ گیا, اس نے دہائی مچانا شروع کر دیا. اس پر بہت سے بندر جمع ہو گئے, وہ بندریا کی طرف ہاتھ بڑھا بڑھا کر چیختا رہا. چنانچہ وہ بندر ادھر ادھر دوڑے اور اس مجرم بندر کو پکڑ کر لے آئے جسے میں پہچانتا تھا. انہوں نے ان دونوں کے لیے گڑا کھودا اور پھر انہیں سنسار کر دیا. جیسا کہ روایت میں یہ کہا ہے کہ میں نے بھی پتھر مارے تھے, یہ پہچانتے بھی تھے اس بندر کو پتھر مارے تھے. تو یہ خود ایک صحابی کا واقعہ ہے آپ کی تعریف میں صحیح بخاری میں مذکور. تو یہ تو اب اس کے بعد اور سند کی ضرورت کیا رہے گی. कि ये दीन फितरत था और इसलिए यहाँ से ही हमारे यहाँ ये चीज हुई करते थे। ये है अजीजा ने मान वो सनद कुरान करीम की, जो कहते हैं ना कि कुरान में है, हदीस में है, फिका में है, इजमा में है, इस्तेहाद में है। तो बाकियों को मैंने कहा कि मेरा मकसद नहीं, ना तो कुरान का ताल्लुक, कुरान की जो सनद है ना वो ये है सनद। और इसके लिए जैसा मैंने अर्ज किया है, ये इनके हर पर्चे में, हर इशू में, सफों के सफे आगे इसके मुतल्लिक मुतालबा ये किया जा रहा है कि उन जजों को हटा दो वहां से, उनके साथ दूसरे उलमाए किराम को रख दो, फैसले को मंसूख कर दो। सदर साहब से भी ये कहा जा रहा है, बहरहाल कहा जा रहा है कि वो उसके खिलाफ अपील दायर कर दो। और वो मुल्क के हर मस्जिद के खुतबे में, पिछले जुमे को तो ये था मालूम नहीं, मेरा ख्याल है ये सिलसिला जारी रखा जाएगा कि ये दुआई मचा दो इसके मुताबिक। ला तस्मऊ लिहाज़ल कुरान, पहली बात तो ये है कि ये जो है कुरान सुनो नहीं, खुद इसके करीब ना जाओ। और बात तो ये बहरहाल जब तक कर सकता है ये करेगा, अलगाफी है ये, इसकी तो एक आवाज होगी ना, तो इस न कारखाने में ऐसे बजाओ ढोल 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 जैसे कि इस टूटी की आवाज को सुने ही ना, अलगाफी है। लहल्लकुम तगलबून, इससे उम्मीद हो सकती है कि तुम गालिब आ जाओ। कुरान से गालिब आने के लिए ये तकदीरें अख्तियार करो। अजीजा ने मान परवेज का इसमें किया, खुदाना करता है वो मेरी किताब तो है नहीं जो मुझे इसके अंदर हो, तो मुझे जरूर उसको महफूज रखना है, बिकनी बंद हो जाएगी अगर इन्होंने शोर मचाया, खुदाना करता मेरा कोई कारोबार इसमें ये है नहीं, ये किताबें नहीं बिकेगी तो मैं मांगू, मेरी कोई पार्टी नहीं कि मेंबर काम हो जाएंगे, मेरा कोई फिरका नहीं कि मुतकदीम नहीं रहेंगे, मैंने तो अपने खुद सैकड़ों हजारों मुतकदीम को खुद गले से उतार दिया था, अब आपको तो इसका अगर नहीं बैठे मेरे बड़े भाई मुजाहिद अहमद पाकिस्तान की तारीख, अल्लाह ताला आपकी उम्र को सलामत रखे, बाद में पता चलेगा कि क्या क्या कारनामे किए हुए हैं। बार क्या बात है, शेर मीर का यूं ही आ जाता है, शरीफ है मक्का रहा है कई बरस है शेर, ये मीर अब जो गला है शराब खाने, ये न सुना जाता है न चला जाता है। अगर इनकी तारीख में लिखूं कि तारीख पाकिस्तान के दराज में कितने कितने खतरात मोल लेते हुए क्या कुछ किया था, बहरहाल टेबल दोनों इकट्ठे ही होते, देख लो इनकी शक्ल में कि फिर ना देखोगे, हम लोग चले जाने वाले हैं। और ये भी मैं कहूंगा कि सुन लो ये कुरान की आवाज के साथ, इसके बाद कोई सुनाने वाला भी ना मिले, इस कुरान की आवाज के खिलाफ ये पूरा है आज आपके मुल्क में पूरे में। आप क्या तसव्वुर गैरों को दे रहे हैं इस कुरान के मुताबिक, नाकिस है मादंदा। सहाबा के बारे में भी हजरत उमर रज़ी अल्लाह जैसे साहबों की ताईद और सनद ला रहे हैं कि हम पढ़ा करते थे इसमें आयत को, तलावत करते लिख के उन्हें भी, जिन्होंने जमा की है कुरान उन्होंने भी नहीं लिखा इसके अंदर, उनसे कहा तो वो कहने लगे कि मैं डरता हूँ कि लोग कहेंगे कि इन्हें इसमें खाम खा, इसमें खाम खा इजाफा कर दिया कुरान में। ये है वो कुरान जिसकी हिफाजत का जिम्मा खुदा ने लिया था, और इससे ये सनद ला रहे हैं इस चीज की कि कुरान में मेरे रूप का हुक्म था। आपको मालूम है कि कुरान का फैसला क्या है, पता नहीं अपील का फैसला तो क्या होगा, दुनिया की अदालत है, कुरान का फैसला फालन पे या अरबी जुबान जानने वाले जानते हैं कि इसके अंदर जब ये आया है उसके माने ये है कि इसका नतीजा ये होगा, फिर वो क्या होगा, कफरू अगामन शदीदन वाला नजी गन्नहुम अस्वल्लजी कानू यअमलून। कुरान से इस तरह कुफर बरसने वालों को तुम देखोगे कि किस कदर शदीद किस्म की तबाही का अजाब उनके ऊपर मुसल्लत होता है। खिज़्युन फिल हयात दुनिया, इस दुनिया की जिंदगी के अंदर भी जिल्लत और रुसवाई, ये تو الگ بات ہے نا کہ ہماری اب غیرت و حمیت یہ ہو گئی کہ ہم اس رسوائی اور ذلت کے عادی اتنے ہو گئے ہیں کہ ہم اسے اب محسوس ہی نہیں کرتے کہ ذلت اور رسوائی جو ہے جو ہو رہی ہے عادی ہو گئے ہیں، بلکہ یہ کچھ ڈھیٹ ہو گئے ہیں. اس نے کہا کہ دیکھو نا لوگوں کو پروپیگنڈا کرنے والے کہ جی اس کو وہاں جوتے پڑے، یہ ہوا، کہیں گے لوگوں کو شرم نہیں آتی لوگوں دوسروں کے خلاف الزام تراشتے تہم تراشتے، جوتے پڑے جوتے پڑے، جوتے اتنے اتنے بچکانے تھے جی، جوتے کہاں تھے؟ ہماری بے حمیت کی یہ کیفیت ہو گئی، اب محسوس ہی نہیں ہو رہا ہم ذلیل و خوار ہو گئے. پھر یم پھر آ جاتے دنیا، کسی زندگی میں تم ذلیل اور خوار ہو جائے گی وہ قوم جو ہمارے قرآن کے ساتھ یہ کچھ کرے. ذالک کا جزاؤ اعداء اللہ، یہ تمہارے نہیں خدا کے دشمن ہیں یہ. عزیزان من، خدا جہاں بھی بات آئے گی قرآن کے اندر ہمارے ساتھ بھی تعلق، یہ اس کتاب کے ذریعے سے وہ تعلق ہوگا، براہ راست تو ہمارا اس کے ساتھ بھی تعلق ہے نہیں. یہی ذریعہ ہے جسے وہ کہتا ہے کہ خدا کے دشمن، خدا کا دشمن کون ہوگا؟ خدا کی دشمنی کو کیا کر دے گا؟ خدا کا بگاڑ کیا دے گا؟ یہ اس کی کتاب کے دشمن جس کے ساتھ یہ کچھ ہونا ہے. عدال النار لہم فیہا دار الخلد جزاء بما کانوا یعملون، یجزون ہمارے قرآن کی آیات کے ساتھ یہ کچھ کرنا ضد سے، یہ کفر نہیں. قرآن نے کہا کفر تو وہ ہے جو اپنے آپ کو اعلانیہ غیر مسلم کہہ کے یہ کہتے ہیں کہ ہم نہیں مانتے اس قرآن کو، یہ خدا کی کتاب ہے، ٹھیک ہے معاملہ صاف ہے. اس کے حقیقت پر مبنی نہ ہونے سے، اس کے حقائق کی صداقت پر نہ ماننے سے جو کسی کو نقصان ہوتا ہے، کوئی ایسا ہی ہے جیسا کوئی کہے کہ نہیں سر میں نہیں مانتا کہ سینچیا وہ لگ ہوتا ہے، یہ ہے کفر انکار قرآن کی آیت کا. سینچیا کھا لیتا ہے تو وہ مر جاتا ہے. یہاں جو کہا ہے یہ مسلمان نام رکھانے والے جو ہے، یہ کفر کی بات نہیں ہے کہ اعلانیہ کہہ دیں ہم اس کو مانتے نہیں، مانتے تو ہیں لیکن کرتے یہ ہیں اس طرح سے. یہ بہت جو چیز ہوتی ہے دل سے اندر سے، یہ چیز کہ یہ اعلان ہے خدا کی کتاب ہے، اس قسم کی جھٹائی کی باتیں، ضد کی باتیں، یہی بات کہ اس کے اندر اس کو سنو نہ، کہیں آواز بلند ہوتی ہو تو شور مچا دو، یہ سب کچھ اس کے اندر آتا ہے. یہ ہے وہ لوگ وقال الذین کفروا ربنا ارنا الذین اضلانا من الجن والانس نجعلہما تحت اقدامنا لیکونا من الاسفلین. کہا یہ عوام بیچارے تو ہمیشہ ان بڑے بڑوں کے پیچھے لگے رہتے، یہ خود تو ڈوبتے ہیں اپنے ساتھ ان کو بھی دے دوں. کہا جب وہ وقت آئے گا جب ان کو پتا چل جائے گا عوام کو کہ انہوں نے کیا کیا تھا ہمارے ساتھ، تو یہ ہے کہ وہ خدا سے فریاد کریں گے اے اللہ ذرا ہمیں ہمارے سامنے لا ان کو، یہ جو بڑے بڑے ہمارے ہاں کے موتبر لیڈر مقتدا پیشوا یہ بنے پھرتے تھے جنہوں نے اس طرح سے ہمیں گمراہ کیا، ہمارے سامنے ایک دفعہ لا اور دیکھ کے ہم کس طرح ان کو پاؤں کے دھیرے سے رونتی، انہوں نے ہمیں ذلیل کرایا ساری دنیا کے اندر، ہم خود ذلیل کریں گے ان کو. انہوں نے ہمارے ساتھ یہ کیا عوام کے ساتھ. یہ تصویر کا ایک رخ تھا. قرآن کا انداز بڑا عجیب ہے، جہاں وہ اس قسم کی دل سوز باتیں کرتا ہے جس میں انسان کا جگر واقعی کباب ہو جاتا ہے، فوراً دوسری سائڈ ایسی لاتا ہے جس میں وہ یہ کہتا ہے کہ غم نہ خور، نا امید نہ ہو، غم نہ کر. دوسرا پہلو بھی ہے زندگی کا اور اس کا امکان بھی ہے، اسی اختیار کا. اور ادھر ایک طرف شدت سے یہ کچھ کہنے کے بعد دوسری طرف کہا ان الذین قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائکة، جنہوں نے ایک دفعہ علی وجہ البصیرت علم و بصیرت دانش و بصیرت کی بنا پر دیکھ کر پرکھ کر یہ کہہ دیا کہ ہاں یہ ہمارا رب اللہ ہے. کیا بات ہے، کیا اعلان ہے، ایک دفعہ یہ کہیں گے ہمارا نشو نما دے اس نتیجے پر پہنچ گئے تو ہم آپ تو یہ کہیں گے کہ بھائی آسان سی بات جو ہے کہ وہ کہہ دیا رب اللہ پھر ایس لکھتے اس میں پھر کوئی مشکل کون سی بات ہے ایک دفعہ کہا ہزار ہزار گانے کی تصویر بنی ہوئی ہے اس کو کہتے رہتے اور نہیں یہ اتنی آسان منزل ہے یہ شہادت کا ہی الفت میں قدم رکھنا ہے تم ایک دفعہ اعلان کر کے یہ دیکھو کہ ہم کسی کے محتاج نہیں ہیں تم میں سن اللہ کے ربوبیت جو ہے ہمارے نشو و نما ملنا روٹی ملنا رزق ملنا سب سے بڑا حربہ یہی ہوتا ہے مستقبل فرعون کا یہی جرم عظیم قرآن نے گنایا ہے نا کہ وہ کہتا تھا کہ انا ربوں کو بلا لا تم کیا ور بلانے آ گئے اس قوم کو کہ نہیں رب یہ نہیں رب کوئی انسان نہیں رب صرف وہ ہے تو رب مان لینے سے کسی کو اگلے نتائج جو ہیں وہ تو بات کانسیکوینس اس کے سامنے آ جاتے ہیں یعنی فرعون نے کیوں کہا تھا کہ میں ہوں تمہارا رب زیادہ اور کہا تھا کہ بتاؤ یہ نہریں کس کی ہیں یہ ملک کس کا ہے یہ زمینیں کس کی ہیں تو جو رب بنتا ہے وہ تو سب اس کی ہوتی ہے نا کیونکہ ربوبیت کا سامان تو اس میں سے نکلتا ہے نا تو اس پہ اپنی ملکیت جب آتا ہے نا اور جب ان تمام سامان ذرائع ربوبیت کو پرور اس کو اپنے قبضے میں رکھ لیا ساری دنیا محتاج ہو گئی آپ نے دیکھا کہ ایک لفظ میں کہ پھر وہ اعلان کیا کرتے ہیں رب اللہ یہ بات نہیں کہ ہماری طرح سے یہ بس ایمان والے ہو جاتے ہیں کہ لا الہ الا اللہ محمد رسول اللہ کہہ دیے صبح اٹھ کے رب اللہ کہنا جو ہے کیوں می گوئم مسلمانم بلرزم بال کہتا جب میں ایک دفعہ کہتا ہوں کہ میں مسلمان ہوں کانپ اٹھتا ہوں کہ دانم مشکلات لا الہ میں جانتا ہوں کہ لا الہ جو ہے اس کی مشکلات کیا ہے یہی ہے رب اللہ یعنی اللہ صرف اللہ واحد کو یہ ماننا کہ یہ اقتدار یہ سرچشمہ رزق یہ سارا کچھ اس سے اور صرف اس کے ہاتھ میں ہے دنیا سے ہر خدا کی نفی کر دیتا ہے سر تو کون سا خدا اس کو برداشت کر سکتا ہے کہ اس کی اتنی بڑی مملکت اتنی بڑی ریاست فرعون جو ہے وہ چھین کے کسی اور کو دے دی جائے اسی لیے کہا کہ رب اللہ کہا تو کہنے کے بعد پھر یہ راستہ جو ہے اتنا دشوار گزار ہے کہ سم مستقام ہوں پھر اس پر جم کے کھڑے ہو گئے یعنی کچھ نہیں کہا قرآن نے اس راستے میں کیا مشکلات آئیں گی یہ بڑا سمپل سا جیسے ہوتا ہے کہ انہوں نے کہا کہ رب اللہ کو کہا بس یہ کہہ دی یہ اگلا ایک لفظ ہے جس میں سب کچھ کہہ دیا ہے قرآن سم مستقام ہوں تو سال گزار راستوں کے اندر کہنے کی ضرورت ہی نہیں ہوتی کہ سم مستقام وہ تو یہی ہوتی جس میں قدم قدم کیا کرو قیام قدم اول کو قیامت جسے وہ کہتا ہے سم مستقام یہ زندگی کا نصب و نعم قرار دیا رب اللہ اس ایک لفظ کہنے سے دنیا کے ہر جتنے رب تھے سارے کے سارے ان کی ربائیت یا ربوبیت یا عظمیت یا درانیت سب ختم کر دیتا سم مستقام پھر اس کے بعد جم کے کھڑے آؤ جو ہوتا ہے سو ساری دنیا کو چیلنج دے دیتے ہیں پھر اس کے بعد ادارہ بھی آ رہے ہونا آزمائیں تیر آزما ہم جگر آزمائیں سم مستقام کہیں لفزش نہیں آتی پھر پاؤں کے اندر تو اس کا نتیجہ کیا ہوتا ہے کیا بات ہے تتنزل علیہم الملائکۃ ان پر فرشتوں کا نزول شروع عزیز المان ہم قرآن سے بگانا ان الفاظ ہی کو پڑھ سکتے ہیں ہمیں کیا پتا ہے کہ ملائکہ کا نزول کیا کیا کرتا ہے لیکن میں اتنا عرض کر دوں کہ وہ کرتا کیا ہے یہ الفاظ میں پھر بعد میں آپ کے سامنے پیش کروں گا قرآن نے جہاں کہا ہے نا مخاطب کر کے صدر اول کے مسلمانوں کو کہ یاد ہے تمہیں وہاں اس مقام میں جب تم اس قسم کی مشکلات میں گر گئے تھے کہ تمہاری جان حلقوں کا حلقوں کا نہ پہنچی ہوئی تھی یاد ہے تو ایسے میں ہم نے کیا کیا ایسے میں ملائکہ کا نزول کیا سورہ انفال میں بدر کے میدان کے متعلق ہے، 8:9-10۔ یہ ایسے کٹ گیا ہے، بدر کے میدان میں واقعی ایسا مرحلہ آ گیا تھا کہ کوئی اور ہوتا، کوئی اور فوج ہوتی تو ان کے پائے استقلال میں یقیناً لرزش آ جاتی۔ 300 پناہی جن کو آپ کہتے ہیں، لٹے پٹے ہوئے آگے دوسروں کے ہاں پناہ لی ہوئی، بے ساز و سامان، 1,000 کا لشکر اس زمانے میں پوچھو نہیں، 1,000 اور قریش جیسے جنگجو جو تھے، سارے سامان لے وہ آ کے حملہ آور ہو گیا تھا۔ ان کے پاس تھا کہ ایسے میدان میں، ایسے مقابلے میں تھے، ایسے وقت میں یہ کہا تھا قرآن نے کہ تم نے ہمیں مدد کے لیے پکارا۔ میں پھر یہ ان کی تشریح دوسرے وقت میں نہ کروں گا، میں ابھی الفاظ ہی دہرائے جاتا ہوں۔ مجھے بتانا ہے کہ نزول ملائکہ کا اچھا کیا ہے۔ کہا کوئی بات نہیں، ہنی ممدکم بالف من الملائکۃ مردفین، یہ 1,000 ہے نا مقابل میں آئے، تم 300 ہو نا، 1,000 تو ہم اپنی طرف سے بھیج دیں گے۔ وہ تین نال نے جس لین گے نا، تو 300 تھی رہو گے، بعد تھی غالب آ جاؤ۔ کیسا ہوتا ہے صاحب، کہا یہ کیا تھا جو ہم نے ان سے کہا تھا، کاہے کے لیے کہا تھا، یہ کیا کرتے ہیں ہمارے ملائکہ۔ وما جعلہ اللہ الا بشرا ولتطمئن به قلوبکم، یہ ہم نے وعدہ کیا تھا، تمہیں تو ہمارے وعدوں پہ یقین ہے، ہم نے اس لیے کہا تھا کہ تمہیں بشارت مل جائے اس بات کی کہ کامیابی ہماری ہوگی اور تمہارے دل مطمئن ہو جائیں گے۔ مشکل اور مصیبت کے وقت میں دل کا اطمینان اور سکون بڑی چیز ہوتی ہے صاحب، پوچھو نہیں، کوئی اس کو کتاب سے دے ہی نہیں تھا۔ یہ آگے ہے، اذ یوحی ربک الی الملائکۃ انی معکم فثبتوا الذین آمنوا، کہا ہم نے یہ تھا ملائکہ سے کہ تم نے کرنا یہ ہے کہ ان کو، ان کے دلوں کو اس طرح سے مطمئن کرنا ہے کہ وہ اپنے مقام پہ ثابت رہیں، دل نہ ڈول جائیں ان کے۔ یہ ہے جو ملائکہ کیا کرتے ہیں، وہ آ کے گولیاں نہیں چلایا کرتے، وہ 65 کے افسانوں کی طرح راوی کے پل پر وہ سفید گھوڑیاں، سفید امامے لے کے، سبز امامے لے کے کہتے ہیں کہ گولے وہ آگے پھینکا کرتے تھے، یعنی یہ گولے بھی نہیں پھینکتے تھے۔ تو قرآن نے کہا یہ بات نہیں ہے، تیر تو دو بھی چلاتے۔ ملائکہ کے نزول سے سب سے بڑی چیز جو ہوتی ہے، دل نہیں ڈولنے دیتے، اطمینان قلب ایسا وہ عطا کر دیتے ہیں، جمعیت خاطر عطا کر دیتے ہیں۔ یہی ہے جس سے استقامت ہوتی ہے انسان کی۔ کیسے ہوتا ہے دوسرے وقت میں، عزیزا میں عرض کروں گا، آج کی جو تحقیق ہو رہی ہے اس کی روشنی میں عرض کروں گا، لیکن یہ دوسرے وقت کی بات ہے۔ یہ بدر کے میدان کی بات تھی، اور احد کے میدان میں تو اس سے بھی زیادہ مرحلہ نازک آ گیا ہوا تھا۔ وہاں تو واقعی وہ جو تیر اندازوں کا جو لشکر تھا، ایک طرف جانے سے شکست ہی ہو گئی تھی، وہاں میدان جنگ کے خود نبی اکرم صلی اللہ علیہ وسلم وہاں زخمی ہو گئے تھے، 3:125 وہاں بھی بھیجے تھے۔ وہاں مقابلے میں لشکر جو تھا 5,000 کا تھا، وہاں کہا ہے کہ یم جبکم ربکم بخمسۃ الف، تو 5,000 ہم اپنی طرف، 5,000 ہے ہم، 5,000 کیا مقصد یہی تھا کہ تمہیں یہ یقین ہو گیا کہ کامیابی ہماری، بشارت دے دیں تمہیں، اور پھر تمہارے دلوں کو اطمینان حاصل ہو گئے۔ قرآن نے واضح الفاظ میں کہہ دیا دونوں مقاموں میں کہ یہ فرشتے نظر نہیں آیا کرتے۔ کیا بات ہے، قرآن کی بھی میں نفسیات سے کہا کہ یہ تمہاری تحقیق کا میدان ہے، یہ فزکس جو ہیں محسوس چیزوں کو دیکھنے والے، یہ ان کا میدان نہیں ہے، وہ نظر نہیں آیا کرتے۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکۃ، کہا کہ ہمارا رب اللہ ہے، پھر جم کے کھڑے ہو گئے اپنے اس ایمان کے اوپر، ان پہ ملائکہ کا نزول ہوا کرتا ہے۔ کیا کرتے ہیں وہ آ کے ملائکہ، ابشر بشارت دیتے ہیں، خوشخبری دیتے ہیں، بڑا اچھا مجدہ سناتے ہیں. استقامت میں آتا ہے نا، پاؤں میں لذت پیدا کرنے والے مقامات جو آتے ہیں اس میں وہ آتے ہیں، کیا کہتے ہیں؟ لا تخافوا ولا تحزنوا. یہ آگے ان کو خوف نہیں کھانا، خوف ہوتا ہے باہر کے خطرات کے مقابلے میں، اور حزن ہوتا ہے جس میں دل ڈوبا جاتا ہے انسان کا. کہا کہ باہر سے بھی کوئی خطرہ نہیں، اور دل میں بھی ایسے خیالات نہیں لانا کہ جس سے تمہیں حزن پیدا ہو جائے، افسردگی پیدا ہو جائے، دل ڈوبنے لگ جائے. ملائکہ یہ کرتے ہیں. کہتے جو بھی ہمت کر کے رب اللہ کہہ دے گا، اور اس کے بعد ملائکہ کا نزول ہوتا ہے، وہ آ کر بشارت دیتے ہیں اس چیز، نہ خوف ہے نہ حزن. تو ابشروا بالجنت التی کنتم توعدون. جنت کا وعدہ خدا نے کیا ہوا ہے، یوں ایسے ویسے نے نہیں کیا کہ کیا ہے وعدہ تم گزر جاؤ گے. وہ آ کے اطمینان دلاتے ہیں کہ وہ وعدے سچے ہوتے ہیں، خدا کے جو وعدے ہیں. اور وہ کیا کہتے ہیں ان سے؟ پھر وہی بات جو میں عرض کیا کرتا ہوں عزیزہ نے من، کہ ایمان و اعمال صالح اور خدا کے یہ جو وعدے ہیں ان کا یہیں سے شروع ہو جاتی ہے وہ بات، اور اسی زندگی سے آگے بڑھتی ہوئی پھر وہ آخرت لگ جاتی ہے. نحنو اولیاؤکم فی الحیات الدنیا و فی الآخرت. ہم تمہارے ساتھی مددگار چارہ ساز ہیں. بڑا جامع لفظ ہے یہ ولی کا، اولیاء کا. قرآن کے ولی اور اولیاء کی بات کر رہا ہوں، حضرت جی کی بات نہیں کر رہا جی. میں عجیب لوگ ہیں ہمارے ہاں کے بھی، حضرت نظام الدین اولیاء، اولیاء ولی کی جمع ہے، وہ ایک ہی ہے. حضرت نظام الدین ولی اللہ کہیے نا جی، اولیاء. بہرحال نحنو اولیاء پھر حیات دنیا و پھر آخرت. نتیجہ کیا ہوگا؟ پھر حیات دنیا پہلے لیجئے کہ ان کے اولیاء ہونے کا، ان کی جو ان کے ساتھ سارا سازی ہے، ان کی ولایت جو ہے، اس کا نتیجہ کیا ہوگا؟ وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ. عزیزان من، تصور کی دنیا میں بھی اس سے آگے نہیں انسان جا سکتا. کہا وہ سب کچھ ملے گا جو مانگو گے، کہا یہ بات بھی نہیں کہ جو مانگو گے وہ سب کچھ ہوگا جو چاہو گے. یہ تدعون کہہ کے یہ دن میں آیا نا کہ اس میں پھر بھی کچھ تھوڑی سی بات، یوں میں تو نہیں کہہ سکتا لیکن کچھ تھوڑی سی سنتی ہوتی ہے نا، کہ مانگا تو ملا، بہت کہا نہیں جو چاہو گے ہوگا، جو مانگو گے ملے گا، جو چاہو گے ہوگا. اور اتنی سی بات ہی نہیں، اگر یاد ہے آپ کو تو اچھا ہے، ورنہ پھر دوبارہ لکھ لیجئے یہ حوالے جو ہے آپ کے سامنے جو آتے ہیں، پھر لکھ لیجئے 50/35. کہا یہ ہم نے کہا ہے کہ جو چاہو گے دل میں بھی وہ ملے گا، جو مانگو گے وہ ملے گا. خود ہی یہ کہا کہ تمہارا چاہنا کیا اور تمہارا مانگنا کیا، زیادہ سے زیادہ کیا مانگ دو گے. لہم ماج 50/35، لہم ماج شاہون بھی ہے، جو چاہے ان میں اس کو ملے گا. ولا دینا مزید، اور ہمارے پاس اس سے بھی زیادہ ہے، جو تم چاہو گے دل میں وہ ملے گا، اور ہمارے پاس تو اس سے بھی زیادہ ہے. آپ کو یاد ہے یہ کتنی بڑی بات کہہ گیا قرآن؟ تو کہتا ہے تم محدود ذہنیت رکھنے والے، تم محدود نظریات رکھنے والے، تمہاری مانگ بھی تو ویسی محدود ہی ہوگی نا، وہ تو ہوگی جیسی تمہاری ہے، لیکن ساڈا بھی نہیں پڑے گا، ہمارے پاس اس سے بھی زیادہ ہے. میں وہ مثال کے لیے بتایا کرتا ہوں کہ بچے ہمارے ساتھ جاتے ہیں مارکیٹ میں، ہم لے جاتے ہیں ان کو، یہ کہتے ہیں کہ لو بیٹا جو لینا ہے دکان سے لے لو. وہ کیا لیتے ہیں جی؟ ہتھوڑا لے لیجیے جی، یا گدا لے لیجیے جی، یا کھلونا لے لیجیے جی، اور ڈائری وہ ہوائی جہاز لے لیجیے جی، वही जो बिजली जो चलने वाला वो इतना, यानी उनकी मांग की हद ये होती है, पूरी वो हो रही होती है, जो वो मांगते हैं मिलता है, जो वो चाहते हैं वो हम कर रहे होते हैं, लेकिन हम धीमे हंस रहे होते हैं, बेटा क्या कह रहे हो तुम, जरा और आगे बढ़ोगे तो ये जितने खिलौने वाउने हैं वो सारे के सारे भूल जाओगे, पता ही नहीं तुम्हें होगा कि वो कहाँ चला गया, कौन ले गया, इनकी तो इतनी सी कीमत ही है, हम देंगे बेटा, बड़े हो जाओगे तुम सचमुच का हवाई जहाज देंगे, ये है ना हमारे पास मजीद भी है। तुम जो आज जिस जिंदगी की सतह के ऊपर हो उसमें तुम्हारी मांग बड़ी मौजूद है, तुम जो इंतहा में मांगोगे हमारे नजदीक बड़ा कम होगा वो, और हम ये नहीं कहेंगे कि भाई तुमने इतना ही मांगा था वो खरा भी दे दिया अब इसके बाद और क्या, नहीं कोई बात नहीं, हम जानते हैं तुम क्या मांग लोगे, बहुत कम है, हम जानते हैं कि तुम्हारी इसके बाद की जिंदगी, उस जिंदगी के जरूर उसके पैमाने इससे बहुत आगे चले जाएंगे जब उसके चाहोगे तो, हम ये नहीं कहेंगे कि तुमने जो चाह था हो गया, जो मांगा था मिल गया, उन पैमानों के मुताबिक भी हमारे पास है, हम वो भी देंगे तुम्हें। याद आ गई एक बात, हमारे एक शायर ने बात की है जिसमें ये जो कहा है ना, अल्लाह ताला ने ये बात की हमारे पास इससे भी ज्यादा है, उसने ये बात कह के ऐसा कर दिया है कि माला करीम नहीं, मेरी मांग सुन लो और उसके बाद कहोगे जो फिर कहोगे। अजीजा ने मन बड़ी प्यारी, सब कुछ खुदा से मांग लिया तुझको मांग, उठते नहीं है हाथ मेरे इस दुआ के बाद, कहा मैंने तो तुझे मांग लिया है, कहो इससे ज्यादा है कुछ तुम्हारे पास। और अगर अजीजा ने मन मांग इंसान की मतलूब इंतहा वो हो जाए, उसे मांग लिया जाए, तो वाकई फिर उससे हम कह सकते हैं कि फरमाइए हजूर है इससे कुछ ज्यादा, वो जो उसने कहा ना उससे नहीं है हाथ मेरे इस दुआ के बाद, वो इसीलिए नहीं है कि उसके बाद रहता है कुछ नहीं, बाकी कुछ हैसियत नहीं है, रिश्क में एक तुम हमारे हो, बाकी जो कुछ है सब तुम्हारा है ना ज्यादा। और उसके बाद रबुल्ला एक यहाँ कहा था गाँव में, यहाँ के रब जो है वो भी देते हैं, ठीक है जी मिलता है, उनका अपना मकसद उसमें ही होता है। ये कसाब अगर बकरे को चारा ना दे उसकी अपनी रोटी खत्म हो जाए, तो वो तो पालता है उसको, फिर उसको जमा करना होता है, ऐसों से जो मिलता है उसमें तो इंसान के लिए खुद जिंदत अफारी होती है, इसलिए होता है किसी से भी मिले। अजीजा ने मान मैं क्या अर्ज करूँ के कुरान कदम कदम के ऊपर ये कह रहा है कि किसी इंसान की फिक्र नहीं है, इंतहा ये थी ना ये कहा जाए कि जो चाहोगे मिलेगा, कौन इंसानी फिक्र ये कह सकती थी कि इससे भी ज्यादा हमारे पास, ये था ना कि जो मांगोगे मिलेगा, जो चाहोगे हो जाएगा, वो ठीक है और क्या चाहिए। कहा नहीं, याद रखो ये बात, ये इसमें कोई जिल्लत तो खारी की बात नहीं, नुज़ुलम मिन गफूर रहीम, तुम हमारे मेहमान हो गए, शर्फे इंसानियत की इतनी पासदारी, तकरीने आदमियत कि इतना कुछ दे रहे हैं, और उस देने के बाद ये एहसास से इससे ये ना दिया आदमी हूँ कि इसने मुझे दिया है, मैं इसका मोहताज था, इसका एहसान है मुझके मेरे ऊपर, ये एहसास ना हो कहीं, चाहो कि तुम हमारे मेहमान हो गए, और मेहमान के लिए तो दो शर्तें बड़ी जरूरी है, मेहमान आ जाए घर में पहली चीज तो ये है उसकी हिफाजत बड़ी जरूरी होती है, और अरबों के यहाँ तो ये बड़ी खास बात थी सर, अरबों के यहाँ तो जो मेहमान आ जाता था उसकी हिफाजत की कैफियत सिर्फ उसका उसके आ जाना खेमे के अंदर पनाह के अंदर, बाहर वो कुछ करके आया हो उसकी सारी जिम्मेदारी ये मेजबान आपने सर दे दिया था। जाहिलिया के वाकयात मौजूद हैं कि वो आया है मेहमान उसके अंदर और उसके बाद मालूम हुआ है कि उसने इस मेजबान के बेटे को कत्ल कर दिया था बाहर, अपने बेटे का कातिल, कहा कि तुम मेरी हिफाजत में आ गए, इसलिए तुम्हारी सरहद तक जहाँ तक तुम जाना चाहोगे वहाँ तक मैं तुम्हें अपनी इबादत में उस वहाँ पे ले आऊंगा। सरहद से पार चले जाओगे तो वहाँ बेटे का बदला लूंगा, उससे पहले नहीं होता, तुम मेरे मेहमान हो। वो यहाँ तो ये कहती है की तो नुज़ुलम मिन, कहा कि मेहमान भी तुम्हें पता किसके हो, वगूर हर किस्म की इबादत की जिम्मेदारी देने वाला। हिफाजत की जिम्मेदारी तो जेल खाने में भी हो जाती, बड़े बड़े मुजरिम जिनको पता होता है ना कि पुलिस के मुकाबले में मारे जाएंगे या दूसरी पार्टी वाला मार देगा, वो रिश्वत देकर जेल में चले जाते हैं। तो इससे ज्यादा अमन की कोई जगह ही नहीं। वो पठान के काबू नहीं आता था ना जिसने कर्जा दिया हुआ था, डालता देता था वो कभी कहीं कभी कभी कहीं मिलता ही नहीं था, बड़ी मुश्किल में आ गए, थक के हार के कब्रिस्तान में जा बैठा के बेटा एक दिन यहाँ तो आओगे ही, मेरी हिफाजत नहीं, गफूर नहीं, रहीम जी, समान मशवर नमाज ही सर्विस भी बगैर किसी किस्म के एहसान के। उसके बाद ये ले लूं या वक्त हो गया, चलिए आयत 32 तक आए, बात इसके आगे भी बड़ी हसीन, कौन सी बात हसीन नहीं है, मैं हम सब ये बात कह रहे हैं। हाँ जी, उठने से पहले एक जरूरी ऐलान, सूरह आमीन सजदा की आयत 32 तक हम आ गए हैं, 33 से अंदर, लेकिन अगले दर्श के लिए ऐलान है।